इल्म का मुझको शौक अता कर खुदा, इल्म नाफे मिले अज पाए उलमा। इल्म का मुझको शौक अता कर खुदा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاه والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله والصلاه والسلام عليك يا نبي الله وعلى اليك واصحابك يا نور الله। आज के जमाने के اعتبار سے एक बड़ी अहम चीज की तरफ तवज्जो दिलाना मकसूद है, वो ये है कि दुनिया में सबसे बड़ी नेमत और सबसे कीमती शय हमारा ईमान है। आप यकीन कीजिए, ये गाड़ियां, ये बंगले, ये बैंक बैलेंस, रुपया पैसा, मालो दौलत की फरावानी, लाखों करोड़ों रुपए रोजाना कमाना, दुनिया में शोहरत पाना और शोहरत की बुलंदियों को पहुंच जाना, ये कुछ भी नहीं है अगर ईमान की दौलत नहीं है। और अगर ईमान है तो फिर खा दुनिया का एक कपड़े का टुकड़ा और एक धज्जी भी पास ना हो, तब भी दुनिया की सबसे बड़ी दौलत जरूर हमारे पास है। लेकिन जैसे हर दौलत को लूटने वाले डाकू भी होते हैं, चोर भी होते हैं, लुटेरे भी होते हैं, गासिब भी होते हैं, इसी तरह जब ईमान इतनी कीमती चीज है, इतनी अहम चीज है, तो इसे लूटने वाले और इस पर डकैती करने वाले भी कम नहीं है। और वो कौन है? वो हर वो शख्स है कि जो हमारा ईमान छीनना चाहता है, जो हमारा ईमान जाय करना चाहता है, जो हमें माद अल्लाह कुफर में धकेलना चाहता है, जो हमें इस्लाम से दूर करना चाहता है, जो हमें कुरान से दूर करना चाहता है, जो हमारे दीनी अकायद के बारे में हमें वसवसे डालना चाहता है, ऐसा हर बंदा आम डाकुओं से बड़ा डाकू है, आम चोरों से बड़ा चोर है, आम गासिबों से बड़ा गासिब है। और इसमें सबसे बड़ा जो मुजरिम और जो डाकू है वो शैतान है, और जो उसका गैंग है, जो उसके पैरोकार हैं, जो उसके नीचे वो अफराद हैं कि जो दिन रात हमारे ईमान पे हमला करते हैं, वो सारे के सारे हमारे दुश्मन हैं। और अफसोस ये है कि आज के जमाने में ईमान के डाकुओं की कमी नहीं है। सुबह एक फितना उठता है, शाम को दूसरा फितना होता है, आज एक फितना है, कल दूसरा फितना है। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जो इरशाद फरमाया था कि मैं फितनों को ऐसे देख रहा हूं कि जैसे रात के तारीख टुकड़े हैं और फितने आसमान से बरस रहे हैं। आज का जमाना उसी की एक झलक दिखाता है। अखबार में लिखने वाले दीन का मजाक उड़ाते हैं, वो दीन के शायर का मजाक उड़ाते हैं, वो दीन की तालीमात पे तबर्रा करते हैं, वो शराब नोशी की तरगीब देते हैं, वो शराब की तरगीब पर मजामीन लिखते हैं, दीन की बुनियादी चीजों का मजाक उड़ाते हैं। कुरान की तालीम की बात हो तो उन्हें तकलीफ शुरू हो जाती है, कुरान की तालीम की बात करना उनकी तबीयत पे गिरा गुजरता है, इस्लाम की और इस्लाम की तालीमात की बात करना उनके लिए बड़ा तकलीफ दे हो जाता है, टीवी पे बैठकर भाषण देना शुरू कर देते हैं लिबरलिज्म के नाम पे, रोशन ख्याली के नाम पे, जदीदियत के नाम पे, मॉडर्निज्म के नाम पे, रैशनलिज्म के नाम पे, और इस तरह के बहुत से जाली उनवान लेकर, दानिशवरी का लेबल लगा के इस तरह मुसलमानों का ईमान लूटने के लिए दिन रात ये डाकू मौजूद है। अखबारों में लिख रहे हैं, मैगजीन में लिख रहे हैं, वो फेसबुक पर मौजूद हैं, वो आपको दीगर जराए से मैसेजेस करने वाले हैं, वो किताबें लिखने वाले हैं, वो फिल्में बनाने वाले हैं, वो इस्लाम मुखालिफ ड्रामे बनाने वाले हैं, वो हया खत्म करने वाले काम करने वाले हैं, और वो रंग बिरंगे टॉपिक्स छेड़कर اس پر دنیا بھر کے دین دشمنوں کو بلا کر دعوت فکر اور دعوت گفتگو دینے والے ہیں. یہ سب لوگ ہمارے ایمان کے دشمن ہیں، یہ سب ہمارے ایمان کے پیچھے ہیں، کوئی دانستہ اور کوئی نادانستہ. لہذا ایمان جیسی قیمتی دولت کو کبھی اپنے ہاتھ سے نہ جانے دیں، نہ ایسے لوگوں کو پڑھیں نہ سنیں. آج کل جو وتیرہ بنا ہوا ہے کہ جناب جو چاہیں پڑھ لیں، جو چاہیں سن لیں، فیس بک پہ جا کے جس کا چاہیں کلپ دیکھ لیں، ایسا نہیں ہے. ہمارا دین ایسی کھلی چھوٹ ہمیں نہیں دیتا. ہمارا دین ہمارا خیر خواہ ہے، وہ ہمارا ایمان بچانا چاہتا ہے. ہمارے قرآن نے، ہمارے خدا نے ہمیں پہلے بتا دیا کہ ایمان کیا ہے. فرمایا من اراد الآخرت وسعى لها سعیها وہو مؤمن فاولئک کان سعیهم مشکورا. فرمایا کہ جس نے آخرت کا ارادہ کیا اور اس کے لیے زبردست کوشش کی اور ہو ایمان والا، تو اس کی کوشش کی قدر کی جائے گی، اس کے نیک اعمال کی قدر کی جائے گی، اسے بدلہ دیا جائے گا. آخرت کا ارادہ بھی ہے، آخرت کے لیے کوشش بھی ہے، اور وہ کوشش بھی زبردست کوشش ہے. لیکن خدا نے شرط کیا رکھی ہے کہ دنیا میں کوئی بھی اچھا عمل کیا، آخرت میں اس کی جزا تب ملے گی وَهُوَ مُؤْمِنٌ، جب وہ ایمان والا ہوگا. ایمان نہیں تو سب اعمال برباد ہیں. لہذا دیگر جتنے مرضی نیک اعمال کرتے رہیں، اور کرنے چاہیے اور کرنے کا حکم ہے، لیکن ایمان بڑا نازک معاملہ ہے. آج کوئی سائنس کے نام پہ دین، ایمان، اسلام اور اسلامی تعلیمات کا مذاق اڑاتا ہے. کوئی کسی نام سے، کوئی آزادی اظہار رائے کے نام پہ، کوئی آزادی کے نام پہ، کوئی ہیومن رائٹس کے نام پہ، اور کوئی کسی نام سے اخبارات بھرے پڑے. اخبارات پڑھتے ہیں، ایک اور ہی دنیا نظر آتی ہے. ٹی وی دیکھتے ہیں، اس میں پروگرام کرنے والے کچھ اور ہی بولی بول رہے ہیں. لہذا ایمان کی فکر کریں، ایمان کی قدر کریں. جو ایمان دشمن ہیں، نہ انہیں سنیں، نہ انہیں دیکھیں، ان کی شکل تک نہ دیکھیں، اور اپنے آپ کو دیندار لوگوں سے جوڑ کے رکھیں. الحمدللہ جیسے دعوت اسلامی ہے، جیسے علماء اہل سنت ہیں، اپنے آپ کو ان سے وابستہ رکھیں گے تو ایمان بچا رہے گا. اور اگر ادھر ادھر ہر طرف منہ مارنے کی عادت رہی تو کسی بھی جگہ ایسا غلط منہ پڑے گا کہ منہ ہی باقی نہیں رہے گا. لہذا اس کی بہت زیادہ فکر کریں. اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے. اب سوالات کی طرف چلتے ہیں.
جمیل احمد بھائی پوچھ رہے ہیں کہ جو گوشت کا صدقہ پرندوں کو دیا جاتا ہے، چیزوں وغیرہ کو، تو کیا یہ دینا جائز ہے یا ناجائز ہے؟
کسی بھی ذی روح کو نفع پہنچانا ثواب کا کام ہے. لہذا پرندوں کو گوشت کھلائیں یا دانا کھلائیں. جو دانا کھانے والے ہیں ان کو دانا پیش کر دیں، جیسے چڑیا ہے، کبوتر ہے. جو گوشت کھانے والے ہیں ان کے سامنے گوشت کر دیا تو اس کا ثواب ملے گا. ہر ذی روح میں اللہ تعالیٰ نے ثواب رکھا ہے. البتہ ایک صورت ہے کہ جس سے منع کیا گیا ہے، وہ یہ ہے کہ کوئی ایسی صورت اختیار کی جائے کہ جو کفار کا کوئی مخصوص طریقہ ہو، جیسے کووں اور چیلوں کی باقاعدہ دعوت کی جائے. تو اب ان کی دعوت کرنا یہ غیر مسلموں کا طریقہ ہے، تو لہذا اس طریقے کی بطور خاص جو ہے وہ ممانعت ہوگی. اس کے علاوہ اگر کھانے اور پینے کے لیے کچھ ان کو پیش کرتے ہیں تو اس میں کوئی حرج نہیں ہے.
آصف بھائی ہیں، پوچھ رہے ہیں کہ قربانی کا گوشت غیر مسلم کو دے سکتے ہیں یا نہیں؟
قربانی کا گوشت غیر مسلم کو نہیں دے سکتے، کیونکہ قربانی ایک خاص عبادت کا نام ہے. یہ کوئی عام گوشت وغیرہ نہیں ہے. جب یہ عبادت ہے، اور یہ عبادت ہے وحدہ لا شریک کی، تو لہذا وہ گوشت کہ جس کے ذریعے وحدہ لا شریک کی عبادت ادا کی جا رہی ہے، وہ اس خدا کے نہ ماننے والے کو، کسی کافر مشرک کو نہیں دیا جائے گا.
عمران جنڈ بھائی ہیں، پوچھ رہے ہیں کہ بری عادتوں کو اچھی عادتوں میں کس طرح کنورٹ کیا جا سکتا ہے؟
بری عادتوں کو اچھی عادتوں میں کنورٹ کرنے کے لیے ایک پورا پروجیکٹ بنانا پڑتا ہے، ایک پورا پلان کرنا پڑتا ہے. ہم بعض اوقات یہ سمجھتے ہیں کہ یا تو کوئی ہمیں پھونک مارے اور ہماری ساری غلط عادتیں ختم ہو جائیں، تو اس طرح نہیں ہوتا. مجھے یاد ہے مجھے کسی نے واقعہ بیان کیا، اہل سنت کے بہت عظیم عالم سید تراب الحق شاہ صاحب رحمۃ اللہ علیہ، آپ کی خدمت میں ایک میرے دوست موجود تھے، تو ایک بندہ آیا اور اس نے کہا کہ حضور بس کوئی تعویذ دے دے کہ میں نمازی بن جاؤں۔ تو آپ نے فرمایا کہ مولانا بھائی صاحب، اگر تعویذ سے ہی نمازی بنانا ہوتا تو میں کافی سارے تعویذ لکھ کے ہب ڈیم کے اندر نہ ڈال دیتا جا کے، تو ہب ڈیم کے اندر ڈال کے سارے پورے شہر کراچی کو ہی نمازی بنا دیا جائے۔ تو بھائی نمازی بننے کے لیے کوشش کرنی پڑتی ہے، ہر کام تعویذ سے نہیں ہوتا، تعویذ سے جو کام ہیں وہ کیے جائیں جو تعویذ سے ہونے والے ہیں، اور جو اپنی کوشش اور محنت سے ہونے والے ہیں وہ اپنی کوشش اور محنت سے کیے جائیں۔ تو یہی معاملہ ہے عادات کے بدلنے کا۔ عادات بدلنا یوں تو ممکن ہے کہ کوئی صاحب نظر ولی ایسا تصرف کرے، ایسی نظر کرے کہ آدمی کے دل کی دنیا بدل جائے، یہ بھی ہو سکتا ہے، لیکن ایسے اولیاء کرام دنیا میں کتنے ہیں اور کہاں ہے یہ آپ کو پتہ ہی ہے کہ اس کی تعداد بہت کم ہے۔ دوسرے نمبر پہ یہ ہے دعا کروائی جائے، تو دعا سے بھی ہو سکتا ہے، لیکن اللہ تعالیٰ نے ہمیں عمل کا فرمایا، یہ فرمایا کرو، عمل کرو، اچھے عمل کرو، حکم دیا کرنے کا۔ بندہ کوشش کرتا ہے تو اللہ تعالیٰ راستہ کھولتا ہے۔ قرآن نے فرمایا وَالَّذِينَ جَاهَدُوا فِينَا لَنَهْدِيَنَّهُمْ سُبُلَنَا، اور وہ لوگ جو ہماری راہ میں مجاہدہ کرتے ہیں، کوشش کرتے ہیں، ہمت استعمال کرتے ہیں، تو ہم انہیں اپنے راستوں کی رہنمائی کر دیتے ہیں۔ تو کچھ بندے کو کرنا پڑتا ہے، بندہ تھوڑا سا کرتا ہے تو پھر خدا کی رحمت بہت زیادہ کرتی ہے۔ حدیث میں فرمایا، حدیث قدسی ہے، اللہ تعالیٰ نے فرمایا کہ بندہ میری طرف ایک بالشت بڑھتا ہے، میری رحمت اس کی طرف ایک گز بڑھ جاتی ہے، اور بندہ میری طرف چل کے آتا ہے، میری رحمت اس کی طرف دوڑ کے جاتی ہے۔ لیکن بنیاد کیا ہے؟ بنیاد یہ ہے کہ کچھ بندہ بھی کرے۔ تو لہٰذا عادت کو بدلنا ہے تو اس کے لیے کچھ کرنا پڑے گا، عادت کی جگہ پر دوسری عادت رکھنی پڑے گی۔ صرف عادت چھوڑنا مشکل ہوتا ہے، ہاں اس عادت کا کوئی متبادل ہے تو اسے اختیار کیا جائے۔ دوسرے نمبر پہ جو عادت چھوڑنی ہے اس کی برائیاں لکھ لیں، جو عادت اپنانی ہے اس کی اچھائیاں لکھ لیں، اور ان چیزوں کو پڑھتے رہیں۔ تیسرے نمبر پہ روزانہ کچھ نہ کچھ سوچتے رہیں کہ میں نے یہ عادت چھوڑنی ہے، یہ اپنانی ہے، پھر اچھی عادت والوں کی صحبت اختیار کریں اور اس بری عادت والوں کی صحبت سے بچیں۔ اس کے ساتھ نماز کی پابندی کریں، دینی اجتماعات کے اندر اور محافل کے اندر جانا شروع کریں۔ تو جب یہ ساری چیزیں ملتی ہیں تو پھر انسان کے قلب کی کیفیت بدلتی ہے، اور دل کی کیفیت بدلتی ہے تو پھر عادت بدلتی ہے۔
عبداللہ بھائی یہ کہہ رہے ہیں کہ بچے کی پیدائش پر اس کو جو پیسے رشتے دار دے کر جاتے ہیں، کیا اسے والدین خرچ کر سکتے ہیں؟
بچے کی پیدائش پر جو پیسے دیے جاتے ہیں اس کا دار و مدار دینے والے اور رقم کی مقدار پر ہوتا ہے۔ اکثر و بیشتر یہی ہوتا ہے کہ وہ پیسے جو دیے جاتے ہیں وہ بچے کو نہیں بلکہ بچے کے ماں یا باپ کو دیے جاتے ہیں۔ باپ کے رشتے دار دیں گے تو وہ باپ کو دینا شمار کیا جائے گا، ماں کے رشتے دار دیں گے تو وہ ماں کو دینا شمار کیا جائے گا، اور اکثر و بیشتر یہی صورت ہوتی ہے۔ اب بچے کی وہ چیزیں کہ جو بچے کے لیے ہی مخصوص ہیں، کہ اگر کوئی بچوں کے لیے پیمپر لے آیا، اب بچے کے لیے پیمپر ہوں گے تو وہ بچے ہی کے شمار کیے جائیں گے، اسی طرح اس کے لیے چھوٹے سے جو سوٹ ہوتے ہیں وہ لے آئے تو وہ اسی کا شمار ہوگا۔ تو لہٰذا اکثر و بیشتر جو عرف اور جو رواج ہے اس کو دیکھا جائے گا، اور وہ میں نے عرض کر دیا کہ موسٹلی جو اس طرح کی رقمیں ہوتی ہیں یہ بچے کے ماں یا باپ ہی کو دی جاتی ہیں۔
مجاہد خان ہے، پوچھ رہے ہیں کہ کیا نماز با جماعت کی امامت کروانے کے لیے حافظ قرآن ہونا ضروری؟
نماز با جماعت کی امامت کے لیے صحیح قرآن پڑھنے والا ہونا ضروری ہے، حافظ ہونا ضروری نہیں ہے۔ جو بندہ صحیح قرآن پڑھ سکتا ہے، خواہ اسے ایک ہی صورت آتی ہے، تو وہ امامت کر سکتا ہے جبکہ دیگر شرائط امامت پائی جائیں۔
اسماعیل اتاری ہیں، پوچھ رہے ہیں کہ نماز میں اگر سورت پڑھتے پڑھتے بھول جائیں تو اب کیا کریں؟
نماز میں سورت پڑھتے پڑھتے بھول جائیں تو اگر تو اس سے میرا سورہ فاتحہ ہے تو پھر تو بہرحال اس کو کوشش کر کے یاد ہی کریں گے، اور اگر یاد نہیں آئی اور اسے چھوڑ کے اگلی صورت ملا لی اور نماز پڑھ لی تو ایسی صورت میں سجدہ سہو کرنا پڑے گا، کیونکہ سورہ فاتحہ کا مکمل پڑھنا ہی واجب تھا۔ جب وہ نہیں پڑھی بھول کر تو اب ایسی صورت کے اندر سجدہ صاف کریں گے. اور اگر سورہ فاتحہ تو پڑھ لی اور اس کے بعد صورت بھول گئے تو ایسی صورت میں یہ کرنا چاہیے کہ اگر تو بقدر واجب قراءت قراءت کر چکے, بقدر واجب قراءت قراءت کر چکے تو اب ایسی صورت کے اندر رکوع میں چلے جائیں, اور اگر چند الفاظ پڑھے اور بھول گئے تو ایسی صورت میں موو ہو جائیں دوسری صورت کی طرف. مثال کے طور پہ سورہ اقرا بسم ربک الذی خلق, اب اس کے دو لفظ پڑھے اور بھول گئے اور آگے یاد نہیں آ رہا تو کوئی اس سے اگلی صورت پڑھ لے, قل ھو اللہ شریف پڑھ لے, تو یوں اگلی صورت کی طرف شفٹ ہو جائے اور وہ مکمل کر کے نماز پڑھ لیں.
عبدالحسان بھائی ہیں, کہہ رہے ہیں کہ جو لوگ باہر ممالک میں مزدوری کرتے ہیں تو کیا ان پر قربانی واجب ہوگی مزدور پر؟
مزدور کا تو اس سے کوئی تعلق نہیں ہوتا کہ مزدور پر قربانی ہے یا نہیں ہے, اس کا تعلق تو صاحب نصاب ہونے یا نہ ہونے سے ہوتا ہے. مزدور آدمی بھی اگر صاحب نصاب ہے 52.5 تولے چاندی یا اس کے برابر رقم یا مال تجارت یا زائد ضرورت سامان وغیرہ کا مالک ہے تو اس پر قربانی ہو جائے گی. اور اگر سیٹ بھی ہے لیکن ان دنوں میں بالکل ہی نیچے آیا ہوا ہے, قرض میں ڈوبا ہوا ہے, تو اس کے اوپر بھی لازم نہیں ہوگی. ہاں یہ ہے کہ اگر بیرون ملک ہے اور وہاں مسافر ہے, یعنی کہ مسافر سے مراد ہے کہ 15 دن کی نیت سے کسی ایک جگہ اس کا قیام نہیں ہے, 14 دن سے زائد کی نیت سے اس کا کسی جگہ قیام نہیں ہے, تو مسافر ہے تو اب اس پر قربانی نہیں ہوگی, مقیم ہے تو پھر اس پر بھی قربانی لازم ہو جائے گی.
اسلامی بہن کا سوال ہے, پوچھنی کہ میرے پاس 2 تولہ سونا موجود ہے تو مجھ پر قربانی واجب ہوگی یا نہیں؟
صرف 2 تولہ سونا ہو اور اس کے علاوہ اصلاً زائد ضرورت نہ روپیہ پیسہ ہو اور نہ کوئی زائد ضرورت سامان ہو تو پھر قربانی لازم نہیں ہوتی. لیکن ایسا ہوتا نہیں عام طور پہ, کیونکہ عام طور پہ اگر کسی کے پاس 2 تولے سونا ہے, کوئی خاتون ہے جس کے پاس 2 تولے سونا ہے, تو اس کے پاس اس کے لباس کی صورت میں, اس کے استعمالی اشیاء کی صورت میں زائد ضرورت کچھ نہ کچھ ہوتا ہی ہے. جیسے مثال کے طور پہ آج کل ایسا شاید و باید ہی کوئی خاتون ملے گی کہ جس کا 1-2 جوڑے گرمیوں کے ہوں اور 1-2 جوڑے سردیوں کے ہوں اور اس کے علاوہ کچھ بھی نہ, ایسا نہیں ہوتا. اکثر و بیشتر گرمیوں کے بھی 10-12 جوڑے, سردیوں کے بھی 10-12 جوڑے, اتنے اتنے جوڑے ہونا جو ہے یہ بہرحال فی نفسی ہی زائد از ضرورت ہے. اسی طریقے سے گھر میں جو آرائش و زیبائش کا سامان ہوتا ہے یا جو گھر میں برتن ہوتے ہیں تو بعض جسٹ ڈیکوریشن ہی ہوتی ہے, کبھی بھی استعمال نہیں کیے جاتے تو وہ زائد ضرورت ہوتے ہیں. تو لہٰذا یہ صورت ویسے بڑی مشکل ہوتی ہے کہ کسی کے پاس 2 تولے سونا ہے اور اس کے علاوہ کچھ بھی نہیں, لیکن اگر بہرحال ایسا ہو تو پھر اس پر قربانی لازم نہیں ہوگی.
محمد مجاہد بھائی ہیں, کہہ رہے ہیں کہ بچے کو معصوم کہا جا سکتا ہے یا نہیں؟
بچے کو معصوم کہہ سکتے ہیں, معصوم کا مطلب جو ہے نا وہ ایسی جگہ پہ جو ہے نا وہ نہیں ہوتا کہ جو انبیاء کے لیے یا فرشتوں کے لیے ہے. معصوم سے مراد یہی ہوتا ہے, یا تو یہ ہوتا ہے کہ جو بچہ شرارت نہیں کرتا اس کو کہا جاتا ہے کہ یار بڑا معصوم بچہ ہے, مراد یہ کہ شور شرابہ چیختا چلاتا یہ نہیں کرتا. ایسا نہیں ہوتا کہ جو بچہ پورے محلے کا جینا تنگ کر دے اس کو بولا جائے بڑا معصوم بچہ ہے, ایسا نہیں ہوتا, اس کو تو عام طور پہ کچھ اور ہی کہا جاتا ہے. تو لہذا معصوم عام طور پہ عرف کے اندر اس بچے کے لیے بولا جاتا ہے کہ بڑا شریف سلجھا ہوا سدھرا ہوا اور بڑا آرام سے بیٹھنے والا, کسی کو نہ مارنے والا, برا نہ کہنے والا, اچھی عادات اچھی خصلتوں والا, ایسا ہوتا ہے اسے کہا جاتا ہے. تو ایسے بچے کو معصوم کہنے میں حرج نہیں ہے.
سبحان نام رکھنا کیسا ہے؟
سبحان نام رکھنا جائز نہیں ہے, گناہ ہے. اللہ تعالیٰ کے علاوہ کسی کو سبحان نہیں کہہ سکتے, عبد السبحان کہیں گے. کسی کا نام رکھنا ہے تو عبد السبحان یا فضل سبحان یہ رکھیں گے, عبد السبحان یا فضل سبحان یا سبحانی کر دیں, جیسے ربانی ہوتا ہے تو سبحانی, سبحانی کا مطلب ہوگا سبحان والا یعنی اللہ والا, یہ ٹھیک ہے. لیکن لفظ سبحان جو ہے یہ اللہ تعالیٰ کی خاص صفت ہے جو اللہ کے علاوہ کسی اور پہ نہیں بولی جا سکتی. جیسے لفظ رحمان ہے, رحمان کسی کو نہیں کہہ سکتے, عبد الرحمان کہیں گے, بندہ رحمان کہیں گے, رحمان نہیں کہیں گے. رحمان نام رکھنا ناجائز و حرام ہے, اسی طرح سبحان نام رکھنا یہ بھی ناجائز و حرام ہے, اسی طرح قیوم نام رکھنا یہ بھی ناجائز ہے, یہ بھی کسی کو نہیں کہہ سکتے, اسی طرح خالق ये भी किसी को नहीं कह सकते। इसी तरह राजिक ये भी किसी को नहीं कह सकते, रज़ाक ये भी किसी को नहीं कह सकते। तो लिहाजा इन तमाम नामों के साथ अब्द का लफ्ज़ होना चाहिए, अब्दुल कय्यूम, अब्दुल सुबहान, अब्दुल रहमान, अब्दुल समद और बाकी जो मैंने अल्फाज अर्ज किए हैं इन सब के साथ अब्द का लफ्ज़ होना चाहिए।
जिन लोगों के नाम रखे जा चुके हैं वो क्या करें?
जिन लोगों के ये नाम रखे हुए हैं वो इसे तौबा भी करें और इसको तब्दील भी करें। नाम रखने उस नाम से एक तो वो लोग तौबा करेंगे जिन्होंने नाम रखा, जैसे माँ बाप। दूसरे नंबर पे वो लोग तौबा करेंगे जिन्होंने ये पुकारा, हाँ वो अहले मोहल्ला है या रिश्तेदार है, लिहाजा वो भी इससे तौबा करेंगे। और तीसरे नंबर पे वो बंदा जिसका ये नाम रखा हुआ है वो उसको तब्दील करे। इसको मैं समझाने के लिए आपको एक मिसाल अर्ज कर देता हूँ कि खुदा ना खास्ता कोई अहमक इंसान अगर वो अपना नाम अल्लाह रख ले तो आप क्या कहेंगे? कोई बंदा अपना नाम अल्लाह रख ले तो क्या उसको अल्लाह कह के पुकारेंगे? या कोई बंदा अपना नाम रब रख ले तो उसको क्या बोलेंगे? रब नहीं। तो जैसे लफ्ज अल्लाह अल्लाह के साथ खास, लफ्ज रब अल्लाह के साथ खास है, इसी तरह खालिक, राजिक, रज़ाक, कयूम, कुद्दूस, रहमान, सुबहान, ये सारे नाम अल्लाह ताला के साथ खास हैं, ये किसी और के लिए इस्तेमाल नहीं कर सकते।
मलिक सैफुर रहमान भाई हैं, पूछ रहे हैं कि ये शेर, अजब साल है एक पल भी नहीं सुकून, लिख लिख कर थक गए हैं, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, ये कहना क्या?
इसमें कोई ऐसा खास हर्ज तो नहीं है, शिकवे के तौर पर नहीं होना चाहिए, और एक तो शिकवे के तौर पर नहीं होना चाहिए और दूसरे नंबर पर यह है कि बेसब्री के तौर पर भी नहीं होना चाहिए कि बेसब्री के तौर पर बंदा बोले यार इतने सदमे, इतनी परेशानियाँ, तो यूँ परेशानियों का इजहार और बयान जो है वो दुरुस्त नहीं है। हाँ ये हो सकता है कि किसी खास माहौल में किसी खास सियाक के अंदर ये बात कही जाए तो उसके अंदर कोई ऐसा हर्ज नहीं।
अली अकबर भाई हैं, पूछ रहे हैं कि बिना सींग वाली बकरी की कुर्बानी जाए?
सींग का होना जो है ये कोई ज़रूरी नहीं होता। अगर किसी बकरी या बकरे या भेड़ या गाय के सींग ना हो, पैदाइशी ना हो, तब भी उसकी कुर्बानी दुरुस्त है जबकि उम्र वगैरह उसकी ठीक और बकिया शर्त पाई जाए। और अगर सींग थे और टूट गए तो टूटने के बाद भी अगर उसके दिमाग में ज़ख्म नहीं है और वो मुंदमिल हो चुका है या ज़ख्म इतना हुआ ही नहीं था, तब भी उसकी कुर्बानी दुरुस्त है। जालिम के लिए बद्दुआ करने की शरअन इजाजत है, जालिम से बदला लेने की भी इजाज़त है। कुरान ने फरमाया फमन इर्तदा अलैकुम फातदू अलैहि बिमिसली मा तदा अलैकुम, जो तुम पर ज्यादती करे तो तुम उस पर उतनी ही ज्यादती कर सकते हो जितनी उसने तुम पर की। तो लिहाजा जब बदला लेने की इजाजत है जबकि वो जायज़ सूरत बनती हो तो बद्दुआ करने की भी इजाज़त है, लेकिन लाजमी बात है कि माफ़ कर देना बहरहाल अफजल है। कुरान मजीद में फरमाया वलमन सबरा व गफरा इन्ना ज़ालिका लमिन अज़्मिल उमूर, तो जिसने सब्र किया और माफ़ कर दिया तो बेशक ये हिम्मत वाले कामों में से है।
शादाब भाई ये कह रहे हैं कि ऐसा माल जिसकी ज़कात अदा नहीं की थी तो क्या उस माल से कुर्बानी कर सकते हैं?
जिस माल की ज़कात अदा नहीं की उससे कुर्बानी तो कर सकते हैं, लेकिन जब ज़कात ज़िम्मे पर लाजिम है तो फिर वो ज़कात भी ज़रूर अदा की जाए क्योंकि ज़कात फ़र्ज़ है, कुर्बानी वाजिब है, कुर्बानी का मर्तबा ज़कात से नीचे है। तो जो बड़ा काम है वो ना किया जाए और उसे छोटा काम कर लिया जाए ये अजीब है। कुर्बानी भी करे कि वो वाजिब है, उसका तर्क नहीं कर सकते, लेकिन साथ में ज़कात भी लाजमी तौर पे अदा करें।
मलिक साहब ये कह रहे हैं कि मैं ऐसी मुल्क में हूँ जहाँ अभी कुर्बानी की इजाज़त नहीं है तो मुझे क्या करना चाहिए?
कुर्बानी की इजाज़त नहीं है तो फिर किसी ऐसी जगह पैसे भिजवा दें कि जहाँ पर कुर्बानी हो सकती है, तो वहाँ पर उसकी तरफ से अगर कुर्बानी हो गई तो उसका वाजिब अदा हो जाएगा।
ऑनलाइन ये हिस्सा ले सकते हैं कुर्बानी?
ऑनलाइन हिस्सा ले सकते हैं, जैसे दावत इस्लामी का पूरा सेटअप है, दावत इस्लामी के अलावा और भी बहुत सारे आपको सुन्नी तंजीमें मिल जाएंगी कि जिसके अंदर आप पैसे दे सकते हैं तो वहाँ दे दिए जाए।
खालिद भाई ये कह रहे हैं कि अगर बड़ा जानवर है और उसमें सिर्फ 3 लोगों के हिस्से हैं तो क्या ये कुर्बानी दुरुस्त होगी कि तीन ही हिस्से हैं?
ठीक है, ये कुर्बानी हो सकती है। इस पर बाद लोगों को शुबा क्या होता है वो मैं पहले बता दूं। शुबा ये होता है कि जनाब कुर्बानी में हर हिस्सा पूरा होना चाहिए। अब अगर तीन लोगों ने हिस्सा डाला तो तीन लोगों के दो दो तो वैसे हिस्से हो गए, दो 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 छः, जो सातवां हिस्सा है उसके फिर तीन टुकड़े हो गए और वो एक दो तीन के हुए, तो गोया एक हिस्सा जो है वो टुकड़ों में बट गया। शक यहां पर होता है, लेकिन जो शरी मसला है वो ये है कि ये कुर्बानी हो जाएगी, इसमें कोई हरज नहीं। असल मसला ये है कि किसी बंदे का हिस्सा एक से कम नहीं होना चाहिए, एक से ज्यादा हो जाए, डेढ़ डेढ़ करके हो जाए, ढाई ढाई करके हो जाए, साढ़े तीन करके हो जाए, इसमें हरज नहीं है। मसला वहां पर है कि जहां मिसाल के तौर पे सात बंदे शिरकत करें, उनमें पांच बंदों का एक एक हिस्सा, छठे बंदे का डेढ़ हिस्सा और सातवें का आधा हिस्सा, ये सातवें का जो आधा हिस्सा है इसकी वजह से ये किसी की भी कुर्बानी नहीं होगी।
मोहम्मद अफजल भाई कह रहे हैं कि आर्टिफिशियल ज्वेलरी जो है ये औरतों के लिए क्यों जाए?
आर्टिफिशियल ज्वेलरी औरतों के लिए इसलिए जायज है कि इसकी ममानअत पर कोई वाज़े सरी हदीस या आयत नहीं है। जो ममानअत है वो है मर्दों के बारे में। आर्टिफिशियल ज्वेलरी यानी मर्दों के लिए चांदी की सिर्फ इजाजत है जो अंगूठी के तौर पे है और मखसूस वजन की, उससे हटकर जो ममानअत है कि एक मर्द ने सोने की अंगूठी पहनी, सरकार ने मना कर दिया, फिर उसने तांबे की पहनी, नबी पाक अलैहिस्सलाम ने मना फरमा दिया, उसने लोहे की पहनी, नबी पाक अलैहिस्सलाम ने मना फरमा दिया, तो जो ममानत हदीस से साबित है वो मर्द के लिए सोना तो वैसे ही मना है अंगूठी के तौर पे, लोहा और पीतल ये मर्द के लिए हदीस है, औरतों के लिए ऐसी हदीस नहीं है। लेकिन फुकहाए किराम ने क्यास किया औरतों के लिए आर्टिफिशियल ज्वेलरी को मर्दों की ममानत पर, लिहाजा मर्दों के बारे में नस है और औरतों के लिए क्यास। ठीक है, अब हो गया एक मसला। अब हुक्म शरी ये है कि अगर किसी शय में तामुल या उमूम बलवा हो जाए तो उमूम बलवा की वजह से नस के अंदर तो तब्दीली नहीं आती, लेकिन नस पर जिन चीजों को क्यास किया होता है वहां पर उर्फ तामुल का एतबार किया जाता है। लिहाजा मर्द पूरी दुनिया के भी अगर लोहे और तांबे की अंगूठी पहनना शुरू कर दे तब भी इजाजत नहीं होगी, क्योंकि वहां सरी हदीस है। औरतों के लिए क्यास था और औरतों का आर्टिफिशियल ज्वेलरी पहनना ये उमूम बलवा में दाखिल हो चुका है कि पूरी दुनिया के अंदर या कम अज कम पाकिस्तान का तो हमें पता है कि हमारे यहाँ इसकी जो है ना वो बड़ी कसरत के साथ इसका इस्तेमाल है और दुनिया भर में भी हकीकत में ऐसा ही है। तो लिहाजा जहां सिर्फ क्यास किया गया था वहां पर तामुल और उर्फ की वजह से इजाजत देती थी।
असगर खान भाई हैं, कह रहे हैं कि आदम अलैहिस्सलाम के वक्त यानी कि उनके जमाने में इस्लाम था मजहब या नहीं?
हजरत आदम अलैहिस्सलाम के जमाने में भी इस्लाम ही दीन था, क्योंकि दीन हमेशा एक ही रहा है और वो इस्लाम। अल्लाह ताला के नज़दीक दीन सिर्फ इस्लाम है, इन दीन इंदल्लाहिल इस्लाम, बेशक अल्लाह के नज़दीक दीन सिर्फ इस्लाम। तो लिहाजा हर नबी का दीन दीन इस्लाम था, हर नबी का दीन दीन इस्लाम था और वो दीन इस्लाम नबी पाक हमारे नबी हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर आकर मुकम्मल हो गया, जिस पर आयत उतरी थी अल यौमा अकमलतु लकुम दीनकुम व अतममतु अलैकुम निअमती व रदीतु लकुमुल इस्लाम दीना, आज मैंने तुम्हारे लिए तुम्हारा दीन मुकम्मल कर दिया और तुम पर अपनी नेमत पूरी कर दी और इस्लाम को बतौर दीन के तुम्हारे लिए पसंद कर दिया। तो लिहाजा हर नबी का दीन दीन इस्लाम ही था। कुरान पाक की बहुत सी आयात भी इसी के ऊपर मौजूद हैं, वो जरा फिर तफसीली जवाब हो जाएगा। इस पर हजरत मुल्ला अली कारी रहमतुल्लाह अलैह का एक रिसाला भी है कि तमाम नबियों का दीन दीन इस्लाम था, इस पर एक रिसाला भी है हमारे दारुल इफ्ता के एक हमारे आलिम दीन ने उस रिसाले का तर्जमा भी किया है, इंशाल्लाह कुछ ही अरसे के अंदर वो मार्केट में भी आ जाएगा।
अब्दुल रजाक भाई ये कह रहे हैं कि प्लाट की फाइल फरोख्त करना भी कुछ जगह पर ना देखी है ना कब्जा मिला है, बस फाइल मुकम्मल हो गई।
देखिए फाइल बेचना जो है ना इसकी बहुत सारी सूरतें होती हैं, इसके बहुत सारे मरहले होते हैं। ठीक है ना। एक तो ये है कि जगह मौजूद है, उसका तायुन हो चुका है, एलोकेशन हो चुकी है, और अब उसकी फाइल को आगे बेच दिया। इसके बारे में तो उलमा ने जवाब की सूरतें बयान की हैं। एक जो है वो यानी कि नुजूल अनिल हक के तौर पे भी, बै के तौर पे भी, लेकिन ऐसी सूरत कि फाइल तो है, जगह कहाँ है इसका पता ही कोई नहीं। तो जगह की निशानदेही ही नहीं है कि जगह है किधर, कुरानदाजी होगी, निकलेगी कौन से, निकलेगी कहाँ, निकलेगी मालिक को इख्तियार होगा, यहां से उठा के वहां पहुंचा दे, वहां से उठा के वहां पहुंचा दे, सरासर फसाद और निजा होता है, लड़ाई होती है, लोग बाद में बद्दुआएं देते हैं। तो ये जो सूरत है, ऐसी सूरत के अंदर कोई इजाजत नहीं है बेचने की।
मोहम्मद अली भाई का है आखिरी सवाल है हमारे सिलसिले का, इसके बाद हमारा टाइम खत्म हो जाएगा। पूछ रहे हैं कि क्या जानवर जिबा किए बगैर उसकी रकम सदका कर दी जाए, किसी गरीब की मदद कर दी जाए, तो क्या ये करना जायज है और इससे वाजिब कुर्बानी का अदा हो जाए?
जो कुर्बानी का वाजिब है, अगर तो वो उस वाजिब को अदा करने की जगह उसकी रकम को सदका कर दे, तो उसका वाजिब तो अदा नहीं होगा, क्योंकि वाजिब है कुर्बानी, और कुर्बानी का मतलब होता है जानवर का खून बहाना अल्लाह के नाम पर, लिहाजा ये वाजिब अदा नहीं होगा। हाँ, कुर्बानी कर दे, उसके बाद ये सारा बकरा छतरा जो भी है ना, ये उठा के गरीब को दे दे, वो खाए या बेचे, वो जो मर्जी कर ले। तो लिहाजा अपना वाजिब जो है उसको पहले अदा करें। हमें शरीयत ने हुक्म दिया है और उसका तरीका भी बताया, तो कुर्बानी का बकायदा तरीका बयान किया। गरीब की मदद करनी है तो या तो वैसे कर दें, और या यही है जबा करें और फिर उसको दे दें, या जानवर खरीद के जिंदा दे दें उसको, और लेकिन उसको बोल दें कि इसको जबा करना है, और जबा उससे करवाएं भी और अपनी मिल्क में रख के करवाएं, लेकिन वो पेचीदा सूरत हो जाएगी। आसान यही है कि जबा खुद करें, अब उसके बाद बेआईनी ही उठा के भले किसी गरीब को दे दे, इसमें कोई हर्ज नहीं होगा। अल्लाह तबारक व तआला हमें इल्मे दीन सीखने और उस पर अमल करने की तौफीक अता फरमाए। आमीन बिजाह नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम।
इल्म का मुझको शौक अता कर खुदा, इल्म नाफे मिले तज पाए उलमा। इल्म का मुझको शौक अता कर खुदा।